तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
एक हप्ताभित्र 6 जना हो श्रोताबिन, लगभग एक हप्ताको अवधिमा नेपाली समुदायका 6 जनाले विभिन्न दुर्घटनामा ज्यान गुमाएको समाचार हामीले प्राप्त गरेका छौं। यी खबरमा यति बेला समुदायले दुःख मनाउ गरिरहेको छ। यसैबीच गैरावश्य नेपाली संघ एनआरएनए अस्ट्रेलियाले भने परिवारसँग यसबारे समन्वय गर्नेदेखि सब नेपाल पठाउने कार्यसम्मका लागि पर्याप्त स्रोत नभएको गुनासो गरेको छ। संघका अध्यक्ष अनिल पोखरेलले मृत्युका घटनाबारे एसपीएस नेपालीलाई जानकारी गराएका छन्।
साँच्चै नै समुदायमा यति लामो समय हामी काम गरिरहेछौँ, तर विगतको यो 8-10 दिन चाहिँ यति धेरै डेथ केसेसहरू, मृत्युका केसेसहरू रिपोर्टेड भयो कि हामीलाई यो कोप गर्न पनि गाह्रो भइरहेको छ। सरस्वती भन्दाखेरि विगतको लगभग एक हप्ताको दौरानमा 6 केस त हामीलाई नै रिपोर्ट भएको छ होइन। त्यसमा अब कतिपय परिवारजनले कन्स्टान्टली नेपालबाट फलोअप गरेर फ्युनरल र रिपाट्रिएसनको लागि सहयोग गरिदिन पनि रिक्वेस्ट गर्नुभएको स्थिति छ। त्यस्तै छ, अप्ठ्यारो सिचुएसन छ। अब एज अ संस्थागत रूपमा भन्नुपर्दा गैरावासी नेपाली सङ्घ हामी आफै पनि एउटा नन फर प्रफिट मेम्बरसिपको सदस्य शुल्कबाट चल्ने हुँदै गर्दा ठुलो एक्सपेक्टेसन र रिसोर्स कन्स्ट्रेन्टलाई कसरी ब्यालेन्स गर्ने भन्ने एउटा च्यालेन्ज पनि देखिएको छ होइन। त्यो एउटा अप्ठ्यारो सिचुएसनबाट गएको फिल भइरहेको छ।
हजुर, अब छवटा भन्नुभयो है केसहरू।
हजुर,
6 कहाँ, न्यू साउथ वेल्समै हो कि अस्ट्रेलियाभरको?
सबै सबै नै न्यू साउथ वेल्सकै केसहरू हुन्। अब लेटेस्ट आजकैबाट सुरु गर्छु मैले, स्ट्राथफिलमा 28 मार्च 2024 चाहिँ इलेक्ट्रिक सक भएर डेथ भएको कुरा आज चाहिँ रिपोर्ट भएको छ। जो शिशिर राज भारती 32 वर्ष उमेरका भाइ होइन, उनको चाहिँ काममा इलेक्ट्रिक सकले डेथ भएको भन्ने कुराहरू रिपोर्ट भएको छ र परिवारजनले चाहिँ त्यसलाई रिपाट्रिएट गरिदिन आग्रह गर्नुभएको छ। त्यसमा हामी काम गरिरहेका छौँ। त्यसै गरी पारामाटामा मात्रै 2 ड्रोनिङ केस भयो होइन, एउटा चाहिँ 1 अप्रिल हिजोको केस हो भने अर्को चाहिँ करिब एक हप्ता अगाडिको केस हो। अघिल्लो केस चाहिँ यहाँ अस्ट्रेलियामै उहाँको परिवारजन हुनुभएको भएर हामी त्यति धेरै संलग्न हुनु परेको छैन भने, दोस्रो केस चाहिँ भरत थापा बुटोल नेपाल घर बुटोल करिब 25 वर्ष उमेर को चाहिँ ड्राउनिङ पारामाटा लेकमा ड्राउनिङ भएर मृत्यु भएको छ। त्यसै गरी अर्को केस चाहिँ रवि गुरुङ जो आफ्नो अपार्टमेन्टमा एकदमै दयनीय स्थितिमा मेडिकली क्रिटिकल सिचुएसनमा भेटिएर उनलाई हस्पिटल लगिसकेपछि हस्पिटल लगेको केही घन्टामा मृत्यु भएको छ। उनी चाहिँ गैराकोटबाट, उनी पनि करिब mid-20s थिए। र अर्को केस भनेको सम्भवतः सुसाइड हुनसक्छ, यो सङ्गम थापा विराटनगर नेपाल घर, उनी पनि mid-20s थिए। उनी चाहिँ अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका थिए करिब एक हप्ता अगाडि। अर्को एउटा मिसिङ केस छ, मैले अहिले त्यो डिस्क्लोज नै किन गरिनँ भने मोस्ट लाइकली अब त्यो डेथ नै हो भन्ने हामी करिब करिब पुगिसकेका छौँ, तर अफिसियली नआइन्जेल मैले अहिले भन्न चाहिनँ। त्यसरी यो एक हप्ताकै दौरानमा हामीले 6 केस रिपोर्टेड भएको छ र यो सबै कुरालाई म्यानेज गर्ने, परिवारको एक्सपेक्टेसन्सहरू मिट गर्ने, कम्युनिटी पनि अब कुनै न कुनै रूपमा हाम्रा कोही दाई भाइ साथीहरू नै हुन्, हामी काहीँ न काहीँ विचित्त पनि भएका छौँ, यसलाई म्यानेज गर्ने कुरा अप्ठ्यारै छ।
सहयोग अलिक बढी अपेक्षा गरिएका केसहरू चाहिँ कतिको छन्? अब रिपेट्रिएसनकै कुरामा
अहिले जति पनि नाम भने तपाईँलाई, एउटा बाहेक सबै सबै नै विद्यार्थी हुन् र कतिपय स्थितिमा चाहिँ मेन्टल हेल्थबाट बिरामी भएका, कतिपय स्थितिमा भिजा बिगारेर इलिगल भएका, यस्तो केसमा त झन् कामबाट पनि सहयोग लिने अथवा त्यो एउटा दायरा पनि सागर हुन्छ उनीहरू इलिगली बसेको हुँदा होइन। त्यसैले यो सबै विद्यार्थी भिजा तपाईँलाई mid-20s भनेर मैले एज दिएँ, यी मध्ये एकजना 32 वर्षको, अरू सबै mid-20s हुनुहुन्छ कि, करिब 24-25 उमेरको भन्ने बित्तिकै दे अल आर स्टुडेन्ट भिजा क्वाइट यङ होइन। त्यसले गर्दा परिवारको पनि अब रिन्धन गरेर पठाउँदै गर्दा एउटा एक्सपेक्टेसन्स छ त्यो यहीँबाट सहयोग होस् भन्ने। अब त्यसमा हामीले एनआरएनएको आफ्नो इमर्जेन्सी फन्ड छ जसलाई सोसियल वेलफेयर फन्ड भनिन्छ, त्यसको प्रयोग हामीले केही हदसम्म गरेका पनि छौँ, गर्छौँ। तर अब यसरी हप्ता दिनमै 8-10 केस आउँछ भने हाम्रो त्यो रिजोर्सले भ्याउँदैन, हामी पब्लिकमा जाने, अब एउटा फन्डिङ डोनेसन रिक्वेस्ट गर्ने पनि गरेका छौँ, त्यसमा कम्युनिटीले पनि राम्रो सपोर्ट त गरेको छ। तर दीर्घकालीन रूपमा चाहिँ अहिले के फिल हुन्छ भने पोलिसी लेभलमा यस्ता केसेसहरूमा इन्सुरेन्समा रिपार्ट्रेसन कस्टलाई इन्क्लुड गर्ने हो कि होइन, अथवा नेपालबाट एनओसी इस्यु हुँदा नै सम्भावित यस्ता घटनालाई कसरी कभर गर्न सकिन्छ भने एनओसीसँगै नेपाल सरकारले नै एउटा इन्सुरेन्सको व्यवस्था गर्ने हो कि, त्यो विषयमा चाहिँ अब पोलिसी लेभलमा सोच्ने बेला भयो भन्ने कुरा पनि मलाई फिल भएको छ अहिले आएर.
अब जस्तै एनआरएनएले अहिले अब एम्बेसीसँग दूतावाससँग चाहिँ कतिको यो विषयमा समन्वय गर्न सक्ने अवस्था छ?
अब तपाईँलाई एकदमै अनेस्ट आन्सर दिनुपर्दा र दूतावासको कम्प्लेन पनि होइन, दूतावास आफै रिजोर्स कन्स्ट्रेन्ट छ, त्यो कुरा म बुझ्छु नै. तर यी सबै कुराहरू चाहिँ पहिलो पोइन्ट अफ कन्ट्याक्ट भएर हेर्नुपर्ने चाहिँ राजदूतावासले हो. वास्तवमा राजदूतावास भनेको सरकार हो, हामीभन्दा स्रोत साधनको हिसाबले पनि बलियो हुनुपर्छ, छ कि छैन भन्ने कुरा सोच होला, तर त्यो फन्डामेन्टल्ली त्यो त एउटा कन्ट्रीको रिप्रेजेन्टेसन हो. र अहिलेको यथार्थमा चाहिँ यस्ता किसिमको केसहरू आउँदा एनआरएनमै आएर ठोकिन्छ र एक्सपेक्टेसन एनआरएनसँग किन पनि बढी हुन्छ भने हाम्रो 8 स्टेटमा नेटवर्क छ, किसिमको सञ्जाल छ, जुन राजदूतावासभन्दा कतिपय ठाउँमा हामी बेटर ठाउँमा छौँ भन्ने देखिन्छ. त्यस कारणले गर्दाखेरि पनि मान्छेको एक्सपेक्टेसन्सहरू हामीप्रति छ. र कस्तो हुँदो रहेछ भने तपाईँले रेस्पोन्स गर्नुभएपछि, डेलिभरी दिनुभएपछि तपाईँप्रति एक्सपेक्टेसन पनि बढ्दै जान्छ, तपाईँलाई इन्क्वायरी गर्दै पनि आइन्छ. अब त्यो यो यस्तो खाले सेन्सिटिभ म्याटर्सहरूमा हामी रेस्पोन्सिभ हुनु पनि पर्छ भएका पनि छौँ. त्यसले चाहिँ अझ बढी हाम्रो वर्कलोडलाई बढाइरहेको छ. अब तपाईँको क्वेसनमा जाँदै गर्दा राजदूतावाससँग केही रिपार्ट्रेसनका सवालमा, पेपर वर्कका सवालमा केही समन्वयहरू हुन्छन् चाहिने ठाउँमा, तर रिजोर्स जुटाउने अथवा यो कुरालाई ग्राउन्ड लेभलमा असिस्टेन्स गर्ने सवालमा चाहिँ उहाँहरूको खासै इन्भल्भमेन्ट छैन.
धेरै प्रकारका कारणहरू देखिए होइन, जति पनि मृत्युहरू भए त्यसमा, तर अब त्यसको पछाडि त्यो दुर्घटना हुन नदिनको लागि अथवा त्यसको असर कम गर्नको लागि पनि केही न केही कदम त चाल्न सकिन्थ्यो होला. त्यसको लागि तपाईँले समुदायलाई सन्देश दिनु पर्दाखेरि चाहिँ के भन्न चाहनुहुन्छ?
मैले दुई तिनवटा कुरा चाहिँ राख्न चाहन्छु. कतिपय यी मिड 20s भाइ बहिनीहरूको सुसाइड अथवा ड्राउनिङका केसेसहरू छ. यसमा चाहिँ अब ड्राउनिङ, हामी नेपाल आफैमा ल्यान्डलक कन्ट्री हो, हामी ओसन वाटर कल्चरसँग अभ्यस्त छैन जसरी अस्ट्रेलियामा हुने गर्छौँ. त्यसैले पानीको वरिपरि जाँदा अलिकति अवेर हुन, अलिकति भिजिलियन्ट हुन जरुरी छ, एउटा कुरा. अर्को कुरा चाहिँ कतिपय डिप्रेसन र सुसाइडका केसेसहरू चाहिँ मैले प्यारेन्ट्सहरूलाई पनि कन्सटेन्टली आफ्नो बाबु नानीहरू विदेश त पठाइयो, उनीहरू कुन अवस्थामा छन् मैले कम्युनिकेसन नगरेको, 2 भयो, 3 भयो, अथवा एउटा फ्रिक्वेन्टली अथवा पिरियोडिक कन्भर्सेसनमा रहनु पनि जरुरी छ. यसले चाहिँ एटलिस्ट उनीहरूको मेन्टल स्टेज के छ भन्ने कुरा थाहा दिन्छ, र केही हुनुभन्दा अगाडि नै हामीले त्यहाँ इन्टरभिन गऱ्यौँ भने उनीहरूलाई बचाउन पनि सक्ने अवस्थाहरू हुन्छ. यही कुराहरू नै हुन् हामी सबैजनाले यो कम्युनिटीमा यी भइरहेका कुराहरूमा अब चाहिँ रियाक्टिभ भन्दा प्रोएक्टिभ अप्रोच र प्रिभेन्टिभ म्याथडहरूतिर सोच्नुपर्छ भन्ने लाग्छ.
यस्ता घटनाहरूमा दीर्घकालीन समाधानका लागि नीतिगत तहमै काम हुनुपर्ने आवश्यकता औल्याएको छ एनआरएनए अस्ट्रेलियाले. अब क्यानबरा स्थित नेपाली राजदूतावासको भूमिका चाहिँ के हुन्छ त यस्ता घटनाहरूमा? राजदूतावासबाट नियोग उपप्रमुख कुलबहादुर मगरबाट सुनौ.
पछिल्लो समयमा नेपाली समुदायमा निकै छोटो समय अवधि, अब एक हप्ताको समय अवधिमा 6 जति मृत्युका खबरहरू सुनिएका छन् होइन. अब यस्तोमा एम्बेसीले हुन्छ नि, अब धेरै जसो विद्यार्थी भएको हिसाबले सहयोगको अपेक्षा नेपालमा रहेका परिवारहरूबाट पनि भइरहेको छ भनेदेखि अब त्यो सबलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अलिकति दुविधा र रिसोर्सेसको कमी भएको भनेर अब नेपाली संस्था अब जुन एनआरएनए रहेको छ त्यहाँबाट पनि आइरहेको छ. अब यसमा एम्बेसीले कुनै भूमिका खेल्छ यस्तो यस्तो किसिमको इन्सिडेन्टहरूमा?
अब भवितव्य परिसकेपछि, मृत्यु भइसकेपछि त्यसमा त अब कसैले केही गर्न सक्ने कुरा भएन होइन. भवितव्य परिसकेपछि यहाँले अब यसमा चाहिँ लास नेपालमा पठाउने कि अर्थात् यहीँ अस्ट्रेलियामै सतगज गर्ने कि भन्ने कुरो चाहिँ फ्यामिलीले निर्कल गरिसकेपछि, यदि नेपालमै लाने हो भने यहाँ फिन्डल कम्पनी मार्फत सबै कामहरू हुन्छ. नेपाल लास पठाउने पनि अर्थात् यहीँ सपोज गर्ने पनि फिन्डल कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ उहाँको रिलेटिभ्स अथवा कसैले, अनि त्यो फिन्डल कम्पनीलाई सम्पर्क गरेर उनीहरूलाई केस जिम्मा दिइसकेपछि चाहिँ फिन्डल कम्पनीले आवश्यक सबै कागजातहरू, डेथ सर्टिफिकेट लिएर यो इन्भल्भमेन्ट सर्टिफिकेट भन्ने हुन्छ, त्यो सबै नेपालमा कार्गो मिलाउनेदेखि लिएर नेपालमा लास पठाउँदा कार्गो मिलाउने देखेर सम्पूर्ण कागजातहरू त्यो फ्युनरल कम्पनीले नै बनाउँछ, लास्टमा त्यो नेपाल पठाउने हो भने एम्बेसीले एउटा नो अब्जेक्सन बिना लास्ट पठाउँदैन, त्यो फ्युनरल कम्पनीले त्यो सम्पूर्ण डकुमेन्ट्स बनाइसकेपछि हामीलाई उपलब्ध गराउँदाखेरि हामीले त्यो तुरुन्तै त्यसमा खासै केही चार्ज पनि लाग्दैन, तुरुन्तै एनओसी जारी गरिदिन्छौँ, त्यो भइसकेपछि नेपालमा लास्ट पठाउन सकिन्छ।
हजुर, अब जस्तै तपाईँले भन्नुभयो नि फ्युनरल कम्पनीलाई पनि सम्पर्क गर्ने अथवा त्यो त्यो अरेन्जमेन्टको लागि सबै व्यवस्थापन गर्न यताबाट पनि कसैले त पहल गरिदिनु पर्यो, अब त्यसमा एम्बेसीले आफ्नो रिसोर्सेस अलिकति त्यसमा खर्चिन सक्ने अवस्था छ कि छैन?
होइन, फिन्डो कम्पनी चाहिँ यस्तो हो, फेरि त्यो चाहिँ अब रिलेटिभ्स अथवा कसैले फिन्डो कम्पनीलाई सम्पर्क गरेर त्यो चार्ज बुझाउनु पर्ने हुन्छ, सर्टेन चार्ज बुझाइसकेपछि उनीहरू पनि गर्छ, तर अब त्यसमा चार्ज बिहोर्ने चाहिँ अब एम्बेसीले नेपाल सरकारको त्यो पोलिसी छैन विद्यार्थीहरूको हकमा, विद्यार्थीहरूलाई यदि विद्यार्थीहरू कोही यहाँ यदि भवित बिमार परेर यदि मृत्यु भएको अवस्थामा लास्ट पठाउनको लागि नेपाल सरकारले त्यस्तो त्यसको चार्ज बिहोर्ने भन्ने चाहिँ अहिलेसम्म पोलिसी छैन।
स्टुडेन्ट यहाँनिर अस्ट्रेलियामा आएको छ, उसको आफन्तहरू पनि नभएको अवस्थामा त्यही त्यही फ्युनरलमै गएर ती डकुमेन्टहरूलाई अलिकति समन्वय गराइदिने कामको लागि तपाईँहरूले के सामुदायिक संस्थाहरूबाट सहयोगको अपेक्षा गर्नुहुन्छ कि कस्तो हुन्छ कि त्यो? किनभनेदेखि अब उनीहरू कम्प्लिटली नेपाल सरकारको जिम्मेवारी बाहिरका व्यक्ति भइहाल्छन् कि अस्ट्रेलिया आएपछि, कि के हुन्छ अब?
होइन, यस्तो अब यदि रिलेटिभ्स छ भने त रिलेटिभ्सले गर्ने भइहाल्यो, होइन, अब रिलेटिभ्स नभएको अवस्थामा चाहिँ अब हामीले यो हाम्रो स्टेट स्टेटमा हाम्रो सब पहिला चाहिँ अनर कन्सुलहरू हुनुहुन्छ, अनर कन्सुललाई हामी अनर कन्सुलरलाई भन्छौँ र उहाँहरूले व्यवस्था गर्नुहुन्छ, उहाँको कोअर्डिनेसनमा हुन्छ। अनर कन्सुलहरू नभएको स्टेटमा चाहिँ हामीले भन्ने एनआरएन हो, त्यो एनआरएनलाई नै लगाएर हामी परिचालन गराउँछ यदि रिलेटिभ्सहरू नभएको हकमा चाहिँ, तर जनरली सबैको रिलेटिभ्स हुन्छ, रिलेटिभ्स नै गर्ने गरिरहेको छ अहिलेसम्म।
त्यही एनआरएनए अध्यक्षसँग पनि भर्खरै कुरा गरेको थिएँ, होइन, उहाँहरूले चाहिँ अलिकति यो पै रिसोर्सेसहरू दिनको लागि अथवा समन्वय गराउनको लागि समस्या परिराखेको छ भन्नुभयो। अब यहाँ त अहिले कन्सुलेट पनि हुनुहुन्न, होइन, लामै महिनौ भइसक्यो।
छवटा भन्नु, त्यो चाहिँ हामीलाई जानकारी छैन, छवटा भन्ने चाहिँ होइन, त्यो अब नेपालीहरू नै सबै छवटा मलाई लाग्दैन, त्यो ट्रेनिङ एउटा चाहिँ हामीले सुनिरहेको छौँ, होइन, एउटा चाहिँ हामीलाई जानकारी आएको छ, तर अन्यको त्यो तपाईँले त्यो छवटा भन्नुभयो, त्यो चाहिँ हामीलाई थाहा आजकै केही छैन।
ए, एकजना चाहिँ अब नेपाली पृष्ठभूमिको भए पनि यहीँनिर को स्थायी बासिन्दा नागरिक रहेको र अन्य चाहिँ अन्य पाँचजना चाहिँ रिप्याट्रिएटै गर्नुपर्ने अवस्थाको भनेर जानकारी,
नेपाली नै
नेपाली नै,
त्यो चाहिँ अब अधिकारी हामीलाई जानकारी छैन, त्यो नेपाली नै अन्य हो भने चाहिँ
आएको खण्डमा चाहिँ के केही गर्न सकिन्छ प्रश्न?
आएको खण्डमा भनिहाल्ने, मैले खालि हामीले चाहिँ सजेसन्स दिने हो, एडभाइस दिने हो, यस्तो 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 प्रोसेस हुन्छ, उहाँलाई प्रोसेस नै थाहा हुन्छ, सुरुमा चाहिँ प्रोसेस दिने प्रोसेसहरू भनिदिन्छौँ, प्रोसेस मैले भनिहालेँ, फिनरल कम्पनीलाई सम्पर्क गरेर फिनरल कम्पनीलाई नै जिम्मा दिने हो, र यदि उहाँहरूको कोही छैन भने हामीले फिनरल कम्पनी पनि अब यो अनर कन्सुल अथवा एनआरएम मार्फत सम्पर्क गराउने गर्छौँ।
अहिले सर्ट टर्मको लागि त फन्डिङहरू निकालेर यो हुन्छ नि रिप्याट्रिएसनकै कुरामा कि फन्डिङहरू अहिले अब अस्थायी रूपमा त्यो गरिराखिएको छ, होइन, तर अब यसको अलिकति स्थायी निकास चाहियो, अलिकति यो यो समुदायमा यस्ता दुर्घटनाहरू हुँदाखेरि त्यो फ्युनरलको व्यवस्थापन कसरी गर्ने, होइन, अब परिवार यहाँ आउन नसक्ने अवस्था रहेको छ भने ती सम्पूर्ण कुराहरूलाई कसरी मिलाउने भनेर अलिकति दीर्घकालीन निकास खोजिनु पर्यो भन्ने खालको कुराहरू पनि आए। तपाईँको विचारमा चाहिँ अब यो सरकारी स्तरबाट नै अथवा नेपालबाट यहाँ अस्ट्रेलिया आउँदैखेरि पनि इन्स्योरेन्सदेखि लिएर अन्य कुराहरूमा कतिको काम गर्न सकिएला क्या यस्तो भवितव्यहरूको लागि?
यो चाहिँ यो धेरै राम्रो कुरा उठाउनु भयो तपाईँले, होइन, जस्तै यो खाडी मुलुकहरूमा वर्क भिजा लिएरै जानेहरूको खण्डमा चाहिँ वर्क भिजा लिएर वर्करकै रूपमा जानेहरूलाई चाहिँ नेपाल सरकारले एउटा त्यही वैदेशिक रोजगार बोर्ड भन्ने छ, त्यहाँ चाहिँ सर्टेन बिमाको व्यवस्था गरेको छ, र त्यसमा खाडी मुलुक धेरै त अब त्यो सम्बन्धित कम्पनीले पठाउँछ, उसको जिम्मेमा पर्छ त्यो लास पठाउने, होइन, तर अब कम्पनीले त्यहाँको सम्बन्धी कम्पनीले पठाइहाल्छ त्यो उसको खर्चमै. तर कोही कोही चाहिँ इलिगल रूपमा बसेको छ भने चाहिँ उसको कम्पनी हुँदैन. त्यस्तो अवस्थामा चाहिँ वैदेशिक रोजगार बोर्डले केही चाहिँ उसको पैसा त्यहाँ राखेको छ, बिमा मार्फत कलेक्ट गरेको छ, त्यही पैसा मार्फत नेपाल पठाउने गरिरहेको छ. तर स्टुडेन्टको हकमा अहिलेसम्म स्टुडेन्ट लगायत भिजिटिङ भिजिटरको रूपमा, अब शैक्षिक भिजिटरको रूपमा पनि कहिले त बाहिर गएर आउँछ नि त, त्यस्ता व्यक्तिहरूको लास पठाउनका लागि अहिलेसम्म नेपाल सरकारको त्यस्तो केही छैन. तर यसलाई चाहिँ जहाँसम्म लाग्छ मेरो व्यक्तिगत रूपमा पनि अर्थात् हामीले कुरा उठाइरहेका छौँ यो किन स्टुडेन्ट भनेर त मेन पावर के अरे यो कन्सल्टेन्सी होइन, कन्सल्टेन्सी मार्फत आउने हो विद्यार्थीहरू. त्यसैले कन्सल्टेन्सीकै एउटा चाहिँ छात्र सङ्गठन पनि छ के अरे नेपालमा, उहाँहरूले नै त्यसको पैसा स्टुडेन्टको मार्फत पैसा कलेक्ट गरेर चाहिँ एउटा फन्ड बनाएर स्टुडेन्टको चाहिँ यस्तो पढ्नेहरूलाई चाहिँ फिर्ता गराउनु चाहिँ उपयुक्त हुन्छ कि जस्तो लाग्छ है.
तर सबै सबै फेरि कन्सल्टेन्सीबाटै आउँछन् भन्ने पनि छैन, कसैले आफैले अप्लाई गरेर आफ्नै उसमा पनि आउन सक्छन्. तर त्यो सरकारी स्तरमा नै हुन्छ नि, अब जुन नो अब्जेक्सन लेटर उताबाट पनि लिनुपर्ने हुन्छ नि,
त्यो पनि हुन्छ एउटा 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 मेकानिजम त्यो पनि गर्न सकिन्छ. नो अब्जेक्सन लेटर चाहिँ गर्ने बेलामै सर्टेन पैसा चाहिँ कलेक्ट गर्ने त्यहाँ लिने, त्यस पछाडि त्यही पैसाले पछि चाहिँ युज गर्ने गरेर गर्दा चाहिँ हुन्छ. तर यो चाहिँ अब पोलिसीको कुरा भयो, अब हामीले खालि अब फिट गर्ने कुरा पोलिसी नेपालतिर होइन.
तर तपाईँहरूले यति धेरै समस्या देखिएको छ भनेर चाहिँ इन्फर्मेसन दिनुभएको छ नेपाल सरकारलाई, कतिको जानकारी छ?
यो त अब स्टुडेन्ट त अस्ट्रेलिया मात्रै छैन नि त, संसारभरि नै छ नि. अमेरिकामा झन् योभन्दा बढी होला स्टुडेन्टहरू होइन, अमेरिका बेलायत क्यानाडा जापान जहाँ पनि छन् नि. र यो त यसमा जानकारी नहुने भन्ने कुरा त भएन. तर अब व्यक्ति फेरि अब स्टुडेन्ट यो भनेर चाहिँ स्वैच्छिक रूपमा हिँड्ने कुरा भए होइन, स्वैच्छिक रूपमा आँखा स्टुडेन्टहरू भए उहाँहरू चाहिँ उहाँहरूको लास पठाउने चाहिँ अब सरकारहरूसम्म पोलिसी बनाएर जिम्मा लिएको छैन भन्नुहुन्छ.
नेपाली समुदायमा निकै छोटो समयको अन्तरालमा भएका मृत्युका घटनाबारे गरिएको यो कुराकानी सुन्नुभयो. यस्ता घटनामा सब नेपाल पठाउने प्रक्रिया चाहिँ के कस्तो रहेको छ भन्ने बारे पनि हामीले एक विस्तृत रिपोर्ट बनाएका छौं, जसलाई तपाईँले यो पोडकास्टको लिंकमा गएर पाउन सक्नुहुन्छ. त्यसका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस्. साथै यी दुवै सामग्री तपाईँको मोबाइलमा निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.